This audio is brought to you by MuslimCentral.com.
Bismillah ar-Rahman ar-Rahim. Alhamdulillah wa salatu wa salamu ala Rasulullah wa ala alihi wa sahbihi ajma'in. Assalamu alaikum, mama.
Wa alaikum
assalam. Aapne aaj ek naya sawal puchna tha.
Sawal ye hai ki hame kis tarah maloom ho ki jis surat-e-haal se hum guzar rahe hain wo hamare liye imtihan hai ya azab hai.
Hamare liye imtihan hai ya azab hai. So ye sawal kai mukhtalif suraton mein mere paas آیا ہے کہ لوگ اپنی سچویشن بتاتے ہیں اور پھر کہتے ہیں کہ اللہ تعالیٰ نے مجھ پہ یہ سزا کیوں نازل کی ہے یا میں اس مشکل سے کیوں گزر رہا ہوں یا کیوں گزر رہی ہوں اور یہ کس چیز کی سزا ہے. اور اس کا یہ بہت اہم سوال ہے کیونکہ ہم یعنی انسان کو اللہ تعالیٰ نے کبد میں بنایا. کبد عربی کا لفظ ہے کہ بہت بھاری بوجھ. تو کبھی انسان معاشی بوجھ میں ہوتا ہے, کبھی صحت کے بوجھ میں ہوتا ہے, کبھی نفسیاتی بوجھ میں ہوتا ہے. ہو سکتا ہے کہ ساری چیزیں ہوں, ساری سہولتیں ہوں, لیکن ذہن میں بھی عذاب ہوتا ہے انسان کا, نیند نہیں آتی راتوں رات, رائٹ. تو کسی نہ کسی طرح انسان کسی نہ کسی مشکل کا سامنا کر رہا ہوتا ہے, اور پھر اچھے حالات بھی ہوتے ہیں, لیکن ہم سب کو پتہ ہے کہ لائف جو ہے وہ صرف مسلسل اچھے حالات کی ہو نہیں سکتی, نہ کبھی ہوئی ہے نہ کبھی ہو سکتی ہے. ہمیں امید ہوتی ہے, اچھے لمحات بھی آتے ہیں, برے بھی آتے ہیں, پھر اچھے بھی آتے ہیں, پھر برے بھی آتے ہیں, اور کبھی کبھی اچھائی برائی کے ساتھ بھی آتی ہے, مکس بھی آتی ہے. زندگی اتنی اسٹریٹ فارورڈ نہیں ہے نا. تو پھر اس میں ہم سوچنا شروع کر دیتے ہیں کہ اس میں اللہ تعالیٰ کا کیا عمل دخل ہے. اللہ تعالیٰ ہمیں کس اگر مشکل حالات آ رہے ہیں تو یہ ہمیں کس بات کی سزا مل رہی ہے. تو قرآن نے اس کے بارے میں ایک کبھی کبھار ڈائریکٹ بات کی ہے, کبھی کبھار انڈائریکٹ بات کی ہے, اور دونوں کو سمجھنا چاہیے اچھی طرح. سورۃ الکہف میں دو کسانوں کا ذکر ہے. باغ کو خیال کرنے والے کو کیا کہتے ہیں؟
مالی.
دو مالی ہیں, ٹھیک ہے, ایک کسان مالی اور دوسرا بھی کسان مالی ہے. دونوں اس کے پاس, ایک کے پاس کھیتی ہے اور باغ ہیں, اور دوسرے کے پاس نہیں ہے اتنا زیادہ. تو ہاں ہاں, تو اس کے جو اس کے پاس زیادہ ہے وہ اس کو دوسرے والے کو برا فیل کراتا ہے, اس کو یاد دلاتا ہے کہ اللہ سے میرے پاس تو کافی ہے. ڈائریکٹلی نہیں کہتا, باتوں میں, یعنی اس کو احساس دلانے کے لیے, کم طریقہ احساس دلانے کے لیے. تو قرآن نے یہ بات کی ہے کہ اللہ تعالیٰ نے اس کی اس بات کی وجہ سے احیط بثمره فاصبح يقلب كفيه على ما انفق فيها, کہ اللہ تعالیٰ نے اس کے باغ کا احاطہ کرا لیا گیا, اور پھر اس کے بعد جس چیزوں پہ اس کا اتنا فخر تھا وہ تمام الٹی ہو گئی ہیں. درخت اس نے لگائے ہوئے تھے بڑے بڑے, کیونکہ جو کھیتی اس کی تھی وہ بڑی نازک تھی, تو جب تیز ہوا کے اوندھے چلتے تھے تو کھیتی خراب ہو جائے. تو درخت ایسے لگائے تھے بارڈر پہ تاکہ ہوا کے جھونکے وہ روکے, اور جو بہت ایکسپینسو ڈیلیکیٹ قسم کے اس کے جو پودے ہیں وہ برقرار رہیں. تو اللہ تعالیٰ نے جب وہ اس پر وہ طوفان لایا تو وہ درخت کھیتی کے اوپر گر گئے. تو جو چیز حفاظت کے لیے لگائی تھی وہ خاویت علی عروشیہ, وہ ان کے اوپر گر گئی, ٹھیک ہے. اور پھر اللہ تعالیٰ نے کہا کہ وہ اپنے ہاتھ ملتا رہ گیا. اب اس میں کئی سارے دروس ہیں اس قصے میں, لیکن اس میں ایک درس یہ بھی ہے کہ ایک پرنسپل نکلتا ہے کہ اگر انسان کسی اور کو کم طریقہ احساس دلائے گا اس دنیا میں, تو ہو سکتا ہے کہ اس کی سزا اسی دنیا میں اللہ تعالیٰ دے دے. لیکن عجیب بات یہ ہے کہ جس کو یہ سزا ملی, ہمیں تو لگتا ہے سزا ملی اسے, اور وہ ہاتھ ملتا رہ گیا اور اس کو پچھتاوا بھی ہوا, لیکن اس نے اس چیز کو عذاب نہیں کہا. اس نے کیا کہا؟ یا لیتنی لم اشرک بی ربی احدا, کاش کہ میں نے اپنے رب کا شرک نہ کیا ہوتا, کاش کہ میں نے اپنے اس باغ پر اور اتنے مال پر, اپنی اولاد پر اتنا اعتماد نہ کیا ہوتا کہ یہ تو ہمیشہ ہمیشہ کے لیے رہے گا. یا یہ خوشحالی اس بات کی علامت ہے کہ اللہ مجھ سے خوش ہے. اس نے یہ بات بھی کی تھی, اس نے کہا تھا وَلَا اِرُّدِتُ إِلَىٰ رَبِّ لَأَجِدَنَّ خَيْرًا مِّنْهَا مُنْقَلَبًا, میں اپنے رب کے پاس واپس بھی لیا اگر لے جایا جاؤں تو مجھے اس سے اور اچھا دے گا. یعنی ایک ذہنیت آ جاتی ہے انسان کے اندر, مسلمان کے اندر بھی, کہ اللہ تعالیٰ نے گھر دیا ہے, اچھی جاب دی ہے, بچوں کو صحت دی ہے, بیٹی کی شادیاں کرا دی ہیں, یہ کر دیا وہ کر دیا, سارے کام ہو گئے ہیں, اللہ تعالیٰ کا بڑا کرم ہے, اس کا مطلب ہے کہ اللہ تعالیٰ ہم سے بہت خوش ہے. اور اگر اللہ تعالیٰ اتنا خوش ہے تو پھر اس کا مطلب ہے کہ آخرت میں بھی خوشی ہوگا. تو اس میں پھر ہمیں اللہ تعالیٰ کو اور کسی طریقے سے مزید خوش کرنے کی کیا ضرورت ہے, نمازوں کی کیا ضرورت ہے؟ اللہ تعالیٰ ویسے ہم سے بہت خوش ہے. میں جب ہم پہلے لانگ آئلینڈ میں رہتے تھے تو ایک بندہ تھا پاکستان سے, اس کی امیگریشن ہوئی تھی, وہاں پر اس نے آئس کریم ٹرک چلانا شروع کیا تھا لانگ آئلینڈ میں نا, مسجد پہ آتا تھا وہ آئس کریم بیچنے. تو اس سے گپ شپ ہوتی تھی میری, کہتا جی میں کافی ماشاء اللہ, میں ٹرک تو میرا نہیں ہے, وہ مالک کا ہے, لیکن یو کے کیش میں ہے نا تو میں کافی اپنے پاس رکھ لیتا ہوں, اس کو میں آدھے سے بھی کم اس کو میں دیتا ہوں, لیکن ماشاء اللہ بڑی کمائی ہو رہی ہے. تو میں نے کہا اس کو تم ماشاء اللہ کیوں کہہ رہے ہو, تم چوری کر رہے ہو. कहता है वो हमें टैक्सेस भी, मैं कहता हूँ कि मैं जो हूँ इससे मैं 10% में टैक्सेस बताता हूँ, क्योंकि कैश का हुकूमत को क्या पता चलना है और कैश का मालिक को क्या पता चलना है, तो वो वैसे भी काफिर है, उसको क्या देना तो मस्जिद के पार्किंग लॉट में अब ये बात कर रहे हैं ना। तो वो कहते हैं देखें जी अगर अल्लाह ताला नाराज होता तो ये सारे मौके देता मुझे उसके उसके जहन में ये आइडिया था, और ये आइडिया इतना कॉमन हो जाता है लोगों में कि अल्लाह ताला ने इसको पहले से एड्रेस कर दिया उस किस्से के जरिए कि हमें अगर अल्लाह ताला ने सहूलतें दी हैं इसका मतलब ये नहीं है कि वो हमसे खुश है, हम जो करना चाहें करें, और अगर हम किसी और को कम तरीका एहसास डालेंगे या हमें इस बात पर घमंड हो जाएगा कि हमारे पास ये क्या चीज़ें हैं, तो फिर हो सकता है कि हमारे अपने फ़ायदे के लिए, हमारा फ़ायदा क्या है कि हम अल्लाह ताला के सामने जब क़यामत के दिन जाएंगे तो हमारा दिल साफ़ हो, अगर उस वक्त हमारे दिल में माल था या माल पे इत्मीनान था तो उस वक्त जो कुछ इस दुनिया में था उसका कोई फ़ायदा नहीं होगा, तो हो सकता है कभी कभी अल्लाह ताला नुकसान दे दे, बहुत बड़ा नुकसान दे दे कि दिल साफ़ हो जाए, क्योंकि असल सरमाया जो हमारा है वो हमारा दिल साफ़ होना है। तो कभी कभी जब इंसान का दिल मैला हो जाता है तो कुरान इस बात की तरफ इशारा करता है कि हो सकता है कि बड़ी मुसीबतें भी आ जाएं और तुम और मैं और कोई और समझे कि किस चीज़ का अजाब मिल रहा है, लेकिन हो सकता है कि इसके ज़रिए से एक पाकिजगी हो रही है, एक गंद आ गया था दिल के ऊपर, तो हम उस गंदे अगर वो मुसीबतें नहीं देखनी या उस तरीके से दिल साफ़ नहीं कराना तो वैसे ही दिल को साफ़ रखना चाहिए, राइट। फिर दूसरा मुसीबतों के बारे में कुरान ने एक अजीब इशारा किया है कि जो लोग इज़्ज़तदार लोगों के बारे में गलत बातें फैलाते हैं, इन्नल्लज़ीना यरमून अल-मुहसनात अल-मुमिनात अल-गाफ़िलात, आयशा रज़ियल्लाहु अन्हा के स्कैंडल के बारे में जो उन्होंने जिक्र किया अल्लाह ताला ने, उसमें उन्होंने इशारा किया कि जो लोग इशारे से भी इज़्ज़तदार लोगों के बारे में कुछ बात करते हैं, और ये असल में क्योंकि हमारे यहाँ हमारे कल्चर में बहुत अच्छी चीज़ें भी हैं और कभी बहुत बुरी बुरी आदात भी हैं, जैसे अगर जायदाद का मसला है बेटी को जायदाद नहीं देनी तो उसके खिलाफ को बात फैला दो या बहू के खिलाफ फैला दो और वो उसको क्या नाम है रुसवा कर देते हैं, और यू नो कैसी कैसी ईमेल्स मुझे आती है मैं हैरान रह जाता हूँ, मम्मी हो क्या है दुनिया में और हमारी दुनिया में, यानी लोगों के बारे में यू नो बदकारी के इल्ज़ाम लगा देना या ये कर देना वो कर देना, और उसके बाद उसकी तो लाइफ ख़त्म हो जाती है या उसको यू नो अब क्यों देंगे उसको कोई भी हिस्सा जायदाद में, या अब क्यों देंगे उसको कोई जो उसका हक था या जो भी था, तो लोग किसी भी मकसद से ये करें, या जेलेसी की वजह से करें या पैसों की वजह से करें या किसी भी वजह से करें, या अगर तोहमत डायरेक्टली ना भी लगाएं इनडायरेक्टली भी लगा दें, अगर इशारे से भी कह दें, यानी यहाँ तक के नज़र के इशारे से भी कर दें इनको देखो तो ऐसे भी कर दें, तो अल्लाह ताला ने ऐसे लोगों के बारे में कहा है लुइनू फिद दुनिया वल आखिरा, दुनिया और आखिरत में दोनों में लानत के मुस्तहिक हैं, उन पर लानत होगी दुनिया में और आखिरत में। कई सारे गुनाह हैं कुरान में, चोरी का जिक्र है, कत्ल का जिक्र है और चीज़ों का जिक्र है, लेकिन आपको आम तौर पर यह नहीं मिलता कि अल्लाह ताला कहते हैं कि इसकी सज़ा दुनिया और आखिरत दोनों में दी जाएगी, और वो भी इतने सख्त अल्फाज में कि लुइनू कि इन पर ऐसे लोगों पर लानत हो। तो कुछ चीज़ें हैं जिससे इंसान पर इस दुनिया में बहुत मुश्किल टाइम आ सकते हैं उसकी अपनी हरकतों की वजह से, ऐसा है कुरान में, इसका इनकार नहीं किया जा रहा। टच योर फोन मैन, इट्स अ बिजी डे, डोंट बी नर्वस, ओके, इट विल प्रोबब्ली रिंग अगेन, इट्स पापा, सो आई विल पुट इट ऑन साइलेंट,
या
ऑलराइट, कुड यू जस्ट पिक इट अप एंड से अस्सलामु अलैकुम डैड,
नो,
ओह ओके Okay. तुम्हें क्या कह रहा था, something about Islam or something. मुसीबत के बारे में बात हो रही थी, तोहमत के बारे में बात हो रही थी। फिर अगली बात है मुसीबत के बारे में, कुरान ने मुसीबत के बारे में दो लगता है मुतजाद बातें,
sorry I couldn't quite hear you,
no not Siri, your phone is a fitna today that's my musibat today so कुरान ने कहा है मा असाबा मिन मुसीबतिन इल्ला भी इत्मिल्ला, कोई मुसीबत नहीं आती सिवाय अल्लाह की मर्जी के, अल्लाह की इजाज़त से ही आती है, उमन युमिन बिल्लाह ही हदी कल्बा हो, जिसने अल्लाह पे ईमान रखा वो उसके दिल को हिदायत दे देगा, राइट। तो ये एक तरफ बात की है, फिर दूसरी तरफ कहा है कि तुम पर जो भी मुसीबत आई फमिन अनफुसिकुम, वो तुम्हारी अपनी वजह से आई, तो दो मुतजाद बातें की जा रही हैं, एक कहा जा रहा है जो मुसीबत आती है अल्लाह की तरफ से आती है, दूसरी तरफ कहा जा रहा है जो मुसीबत आई तुम्हारी वजह से आई, तुम्हारी अपनी वजह से आई, लेकिन दो कुरान की बातों को सियाक से समझे बगैर बात लगता है मुतजाद हो रही है, सियाक समझ में आ जाए तो बात समझ में आ जाती है। अल्लाह ने कहा है कुछ मुसीबतें ऐसी हैं जिस पे हमारा कोई कंट्रोल नहीं, कुछ मुसीबतें हैं जैसे मौसम है, तूफान आ गया, तूफान पे इंसान का कोई कंट्रोल नहीं। आप गाड़ी ट्रैफिक में चला रहे हैं, आप सारे कवानीन का एहतमाम करके स्पीड लिमिट के अंदर लेन के अंदर चला रहे हैं, किसी ट्रक ने फिर भी आपको आके मार दिया, उसमें आपका कोई कंट्रोल नहीं था, ठीक है ना। आप अच्छी भली अपनी जॉब कर रहे हैं, आप यू नो ध्यानती से काम कर रहे हैं, लेकिन आपकी जॉब फिर भी वो कैंसिल हो जाती है, आपको फायर कर दिया जाता है, उसमें आपकी कोई गलती नहीं थी। कुछ चीज़ों में कुछ मुसीबतें ऐसी होती हैं जिसमें आपका सिरे से कोई अमल दखल नहीं होता, लेकिन वो आप पर आ जाती हैं। जैसे किसी का बर्थ डिफेक्ट होता है, या किसी को किसी की प्रेगनेंसी फेल हो जाती है, मिसकैरेज हो जाती है, और चीज़ें हो जाती हैं दुनिया में, सेहत के हिसाब से, फैमिली लाइफ के हिसाब से हो जाती हैं, जो हमारे कंट्रोल से बाहर हैं। उन मुसीबतों के बारे में अल्लाह ताला ने कहा है कि तुम पे जो भी मुसीबत आई वो अल्लाह ताला की तरफ से आई, और ये तुम्हें ही टारगेट करनी थी। या असाबा का लफ्ज़ अरबी में इस्तेमाल होता है, जब तीर टारगेट को ठीक तरीके सही मौके पर लगे, सही निशाने पर लगे। यानी ये जो मुसीबत आनी थी ये किसी और को कभी नहीं आनी थी, ये सिर्फ तुम्हें ही आनी थी, और इसने इसको तुम्हारे लिए खास हिट करने के लिए अल्लाह ताला ने बनाया गया था, और इससे तुम्हारे ईमान का इम्तिहान था। वो एक दर्स है। दूसरी जगह जो बात हो रही है वो ये है कि जब मुसलमानों ने खुद कोई गलती की और अपनी गलती की वजह से उन पर मुसीबतें आईं, जैसे फर्ज करें मैं स्पीड कर रहा हूँ हाईवे पे, वो भी हाईवे की मिसाल हो रही थी, मैं स्पीड कर रहा हूँ, फिर अब एक्सीडेंट हो गया तो फिर मैं कह रहा हूँ या अल्लाह ताला पता नहीं क्या इम्तिहान ले रहा है मेरा यू नो पता नहीं किस चीज़ की सज़ा मिल रही है मुझे, या कोई रोज़ मिठाइयाँ और डोनट्स और चॉकलेट और सोडा और पिए जा रहा है, फिर उसके जो है वो कोलेस्ट्रॉल बढ़ गया, ब्लड शुगर बढ़ गया, फिर 10 साल बाद जाके डायबिटीज़ हो गया, हार्ट कंडीशन हो गई, पता नहीं अल्लाह किस चीज़ का इम्तहान ले रहा है मेरा, पता नहीं किस चीज़ की सज़ा मिल रही है मुझे। भाई तुम्हें ये डोनट खाने की सज़ा मिल रही है। फिर इन मौक़ों पर अल्लाह ताला ने क्या बात कही है, जो मुसीबत तुम पर आई उसमें तुम्हारा अपना हाथ है, तुम देखो तो सही तुमने किया क्या है। तो हम क्या करते हैं कि जिन चीज़ों में हमें पर्सनल रिस्पॉन्सिबिलिटी लेनी होती है, मैंने पढ़ाई नहीं की मैं फेल हो गया, मैंने तैयारी नहीं की मेरा इंटरव्यू अच्छा नहीं गया, इसमें अल्लाह ताला की तरफ से मुसीबत लाने की क्या बात है, राइट। हम उसमें अपनी पर्सनल रिस्पॉन्सिबिलिटी लेते नहीं हैं, और फिर करते क्या है कि हमें किसी मिस्टीरियस कोई बहुत ही नामालूम सी चीज़ है, पता नहीं क्या होगी, जिसकी सज़ा हमें अल्लाह ताला दे रहा है, और फिर हम अल्लाह ताला के ईमान की ओर में आके खुद रिस्पॉन्सिबिलिटी खुद जिम्मेदारी लेने पे से इनकार कर देते हैं। तो इन दोनों चीज़ों का अल्लाह ताला ने जिक्र किया है, कुछ चीज़ों का डायरेक्टली, और ये तो हम लॉजिकल सी बात है, जो तालिबे इल्म पढ़ाई नहीं करेगा वो इम्तिहान फेल करेगा, वो अल्लाह ताला की तरफ से इम्तिहान, वो अजाब नहीं है, उसने अपने आप को अजाब में डाला है, ठीक है ना। लेकिन इसमें जो शुरू में जो बात की थी उसको बैलेंस करने की ज़रूरत है। एक है इंग्लिश में कहते हैं कॉज एंड इफेक्ट, यानी अगर मैं ग्लास को टेबल से पुश करूंगा तो वो नीचे गिर के गिरेगा, वो दुनिया का कॉज एंड इफेक्ट है, ठीक है, वो लॉजिकल सी बात है, समझ में आती है। लेकिन एक कॉज और इफेक्ट है जो जिसका गैबी दुनिया से ताल्लुक है, और वो शुरू में हमने बात की थी, अगर आप किसी का दिल दुखाएंगे उसको कमतरी का एहसास दिलाने के लिए, तो उस चीज़ का गैब में एक इफेक्ट होगा, और हो सकता है कि उसका इफेक्ट बाद में जाकर हो कि आपकी जॉब चली जाए, हो सकता है कि आपका बिजनेस फेल हो जाए, उसका आपकी बिजनेस इन्वेस्टमेंट से ताल्लुक नहीं होगा शायद, उसका आपकी यानी आपकी क्वालिफिकेशन से ताल्लुक नहीं होगा, शायद उस चीज़ का ताल्लुक किसी रूहानी चीज़ से, रूहानी क्राइम से है, वो क्या है कि आपने किसी का दिल दुखाया था, और उसका असर ये नहीं है कि फौरन हो जाएगा, हो सकता है 10 साल बाद हो सकता है 20 साल बाद हो, यू नो। और इस ये एक हकीकत है, रूहानी हकीकत है कि इंसान की ज़िंदगी में जिन चीज़ों में कुछ चीज़ों में अल्लाह ताला ने इसका जिक्र किया है, उनमें जो कॉमन चीज़ क्या है, किसी और को तकलीफ़ देना, किसी और का दिल दुखाना, किसी और का दिल दुखावा, तो हो सकता है अल्लाह ताला इसी दुनिया में कोई ना कोई किसी ना किसी तरीके से मुसीबत में डाल दे, लेकिन वो मुसीबत भी उसको हम मैं फिर भी उसको अजाब नहीं कहता, क्योंकि ओवरऑल प्रिंसिपल क्या है कुरान का कि दुनिया की सारी सूरत हाल इम्तिहान है, और अगर मुश्किल इम्तिहान में डाला भी है तो वो भी हमें सीधा करने के लिए, वो भी अजाब नहीं, अजाब सिर्फ आखिरत में ही है एक्चुअली, और इस अजाब का जो इस दुनिया का जो अजाब है वो सिर्फ कौमों पर आता है जब वो तबाह हो जाती हैं, बिल्कुल बर्बाद हो जाती हैं। तो ये जो लानत की बात की गई है वो है एक एक्सेप्शन की, अगर आपने किसी की इज्जत के ऊपर आपने उस किसी की इज्जत से खेला है आपने और आपने उसके बारे में बात की है, तो फिर अल्लाह ताला की तरफ से जो लानत आ रही है वो इस दुनिया में भी होती है, वो उसकी एक्सेप्शन है, लुइनु फि दुनिया वल आखिरा। लेकिन बाकी हो सकता है कि कोई लॉसेस हो जाए, कोई मुश्किल आ जाए इंसान पर, लेकिन वो सिर्फ ایک امتحان کا ہی درجہ رکھتی ہیں، وہ عذاب کا درجہ نہیں رکھتی. اس میں آخری بات مان، آخری بات یہ ہے کہ ہمارے ہاں ایک، اور ہمارے ہاں نہیں ایکچولی کافی مسلم کلچرز میں اب یہ چیز آ گئی ہے کہ ہمیں بہت بہادری آ گئی ہے اللہ تعالیٰ کے بحاف پہ بات کرنے کی. جیسے کسی کے ہاں جو ہے مس کیریج ہو گئی، اب اس کو تانا دیا جا رہا ہے کسی کی طرف سے کہ یہ جو ہے نا تمہاری جو حرکتیں تھیں پہلے اس کی وجہ سے ہے، یا تم نے جو بدتمیزی کی تھی نا اس وقت اس کی وجہ سے تمہیں اس کی سزا مل رہی ہے،
اپنی طرف سے
کہنا، یا کہنا یہ اچھا اس کا یہ جو ایکسیڈنٹ ہوا ہے نا، یہ پتا ہے اس نے پچھلے سال کیا کیا تھا، اس کی سزا مل رہی ہے اسے. اچھا جی، آپ کو غیب سے خبر آئی کہ کون سے گناہ کا کی کون سی سزا ہے، اور آپ کو اتنی جرت کہ آپ اللہ تعالیٰ کے غیب کے اعمال پہ، اتنا عبور ہے آپ کو کہ آپ نے کسی کے بارے میں کہہ دیا کہ اس عمل کے، اس روحانی غلطی کا یا اس عمل کا اصل نتیجہ غیب سے ہو کے یہاں پر یہ آ رہا ہے، ان دونوں کا یہ کنیکشن ہے. ہمیں کیسے معلوم کہ کوئی چیز اللہ تعالیٰ کی طرف سے ڈسپلن ہے یا امتحان ہے؟ ہمیں کیسے معلوم؟ اور جو اللہ تعالیٰ کے بحاف پر ایسی بات کرے، اس کے بارے میں قرآن نے کیا کہا ہے، وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا، اس سے زیادہ غلط کرنے والا، ظلم کرنے والا کون ہو سکتا ہے جو اللہ تعالیٰ کے اوپر اپنا جھوٹ چڑھائے. یہ جھوٹ چڑھانا ہے اللہ تعالیٰ کی طرف منسوب کرنا. ہاں، اللہ تعالیٰ کی وہ بات منسوب، آپ کی ججمنٹ ہے، آپ کو تسلی ہو رہی ہے کہ اس کو سزا مل رہی ہے، اور اپنے اس کو خدا پہ منسوب کر دیا. بڑی جرات کی بات ہے یہ. یو نو اتقولون علی اللہ ما لا تعلمون، اللہ تعالیٰ کے اوپر ایسی باتیں کرتے ہو جن کا تمہیں کوئی علم نہیں ہے. اور یہ بہت کامن ہو گیا ہے. یہ پتا ہے اللہ کا عذاب ہے، یہ پتا ہے اللہ تم سے ایسے ہی کہتے ہیں نا. تو یہ چیز سراسر غلط ہے. اور لوگ، ہوتا کیا ہے کہ جو سن رہا ہوتا ہے نا یہ بات، وہ اصل میں بات سن کے وہ بھی ماننا شروع کر دیتا ہے کہ شاید یہ صحیح کہہ رہے ہیں، اللہ کا یہ عذاب ہوگا اسی لیے مجھ پہ یہ مصیبت آ رہی ہے. تو یہ جس فتنے میں انسان یہ پڑ جاتا ہے نا کہ شاید مجھ پر اللہ تعالیٰ کا عذاب آ رہا ہے، اس کی اصل جڑ کیا ہوتی ہے؟ کسی نے یہ جاہلی کلام کسی اس سے کہا ہوتا ہے، یہ جاہلانہ بات کسی نے کی ہوتی ہے، اور اس کا اس پہ نفسیاتی اثر ہو جاتا ہے. وہ سمجھنے لگتا ہے کہ، اور پھر شیطان اس پہ وسوسہ آگے کر دیتا ہے کہ یہ واقعی اللہ کی تم پر جو ہے، اللہ تعالیٰ تم سے نفرت کرتے ہیں، تم پر لعنت ہے، اس لیے تمہارے ساتھ یہ چیزیں ہو رہی ہیں. تو اس چیز سے ہمیں اوائڈ کرنا چاہیے، اللہ تعالیٰ کی طرف منسوب کر کے ہمیں ایسی باتیں نہیں کرنی چاہیے. ہم ہوتے ہیں نہ کرنے والے، ہمیں اپنی حیثیت جاننی چاہیے. تو دیٹس آئی تھنک اے گڈ انف ڈسکشن فار ٹوڈے. اور ایک اور مزید آپ سے بات کرنی تھی فیوچر کے بارے میں. لوگ پوچھ رہے ہیں کہ ہمارے، کیونکہ میں چھٹیاں تو بہت مار رہا ہوں بیچ میں، اور کبھی کبھی آپ آرام کر رہی ہوتی ہیں، کبھی میں کر رہا ہوں، تو میرا سلیپ اسکیڈول بھی الٹا سیدھا ہوا ہوا ہے. تو خیر، لیکن رمضان کے بعد ان شاء اللہ میرا ارادہ یہ ہے کہ پہلے تو میں اردو میں دیکھنا چاہ رہا تھا کہ کیسی انٹرسٹ ہوگی، کتنے لوگ سننا چاہ رہے ہیں. اور پھر ایسی بھی بات ہے کہ کچھ چیزوں میں بہت مختصر سی بات ہوئی اور بہت وضاحت کی ضرورت ہے، اور یہ پلیٹ فارم ایسا ہے نہیں کہ ہم ایک ایک گھنٹے کا پوری پوری دلائل لے کے پوری تشریح کا لیکچر کریں، اس کا مقصد یہ نہیں تھا. تو میں نے فیصلہ یہ کیا انشاءاللہ کہ اب، ویسے تو میرے انگلش کا اپنا پروجیکٹ ہے تفصیلی دروس کرنے کا قرآن کے، تو اب جو تفصیلی دروس میں قرآن کے کرنے لگا ہوں انگلش میں، وہ میں سوچ رہا ہوں کہ دو تیر سے ایک شکار اسی وقت میں انشاءاللہ اردو میں بھی بہینہ ٹی وی پہ میں شروع کر دوں گا. تو رمضان میں انشاءاللہ، رمضان کے ختم ہونے کے 2-3 ہفتے بعد میں سورۃ الکہف کی سیریز دوبارہ شروع کر رہا ہوں، اور وہ انگلش میں بھی جس دن کیا کروں گا اسی دن انشاءاللہ اردو میں بھی وہ کیا کروں گا. پھر اس کے علاوہ میں سوچ رہا ہوں کہ کم از کم ہفتے میں یا 2 ہفتے میں ایک دفعہ کوشچن آنسر سیشن بھی اردو میں ہونا چاہیے. اور جب میرا پلان یہ ہے کہ آگے جا کے کہ جو بھی دروس آنے والے ہیں نا، جیسے میں فرض کریں میں 50ویں آیت پہ درس دینے والا ہوں یا اس کا مطالعہ کر رہا ہوں اس ہفتے، تو میں پبلک کو پہلے ہی بتا دوں گا کہ جی میں اس آیت کا مطالعہ کرنے لگا ہوں یہاں سے یہاں تک، آپ بھی اس کو پڑھ لیں، اس کے بارے میں جو آپ کے ذہن میں سوال آتے ہیں وہ میں ای میل دے دوں گا، اس پہ پوچھ لیں انگلش والے بھی اور اردو والے بھی، تاکہ جو میرا درس ہو اس میں لوگوں کے سوال پہلے سے انکارپوریٹ ہو جائیں اس کے متعلق انشاءاللہ. میرا خیال ہے دیٹس اے گڈ وے آف انکلوڈنگ ایوریبڈی، اور انشاءاللہ پھر ساتھ میں قرآن کا مطالعہ کریں گے. لیکن یہ فارمیٹ میں چاہ رہا ہوں کہ سوشل میڈیا کے بجائے اکثریت یہ بہینہ ٹی وی پہ کیا جائے، کیونکہ سوشل میڈیا میں ہر طرح کے کامنٹس ہوتے ہیں، ہر طرح کی ڈسٹریکشن ہوتی ہے. تو میں چاہتا ہوں کہ جو لوگ فوکس کرنا چاہ رہے ہیں اور پڑھنا چاہ رہے ہیں وہ انشاءاللہ اس پلیٹ فارم کا فائدہ اٹھائیں بہینہ ٹی وی کا. جو لوگ افورڈ نہیں کر سکتے، میں اناؤنس کر رہا ہوں، آپ میں سے جو اگر بہینہ ٹی وی پہ سائن اپ کرنا چاہ رہے ہیں اور آپ اس کی $11 مہینے کی فیس ہے جو آپ نہیں کر سکتے، تو اس میں نیچے پیج کے نیچے گفٹ سبسکرپشن کا لنک ہے، اس میں آپ گفٹ کے لیے اپلائی کر دیں، ہم گفٹ دے دیتے ہیں، اس میں کسی کو منع نہیں کیا جاتا ہے انشاءاللہ. تو وہ آپ اس کا فائدہ اٹھا لیں. بٹ دیٹس دا پلان آفٹر رمضان. ان شاء اللہ تعالیٰ کے مزید سوالوں کو بھی دیکھیں گے, اور جو جن سوالوں کی ابھی تفصیل سے بحث نہیں ہوئی, کچھ تھوڑا سا ہی ذکر ہوا ہے, ان شاء اللہ اس پہ بھی تفصیلی بات ان سیریز میں ہو جائے گی. بارک اللہ لی ولکم. السلام علیکم و رحمۃ اللہ وبرکاتہ. Everyone okay, ma'am?